यो रेडियो नेपाल हो। अब हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। बाढ़ी पहिरो र डुबानका कारण एक महिनाको अवधिमा 29 जनाको मृत्यु हुनुका साथै 2 जना बेपत्ता भएको गृह मन्त्रालयद्वारा जानकारी। क्षति न्यूनीकरण र राहतका लागि देशभर संयन्त्र परिचालन। केही दिन यता देशभर अधिक वर्षा भइरहेकाले आवश्यक सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। नेपालमा हिजो थप 895 जनामा कोरोना भाइरस संक्रमण बढ़दै गएपछि सातै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सरकारद्वारा जानकारी। र अफगानिस्तानको राजधानी काबुलमा गरिएको ड्रोन आक्रमणमा परि अल कायदाका प्रमुख नेता आयमन अल जवाहरीको मृत्यु।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गृह मन्त्रालयले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि देशभर संयन्त्र परिचालित भएको र उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको जनाएको छ। पछिल्लो 2 दिन यता देशभर वर्षातका कारण विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानको समस्या देखिएको सन्दर्भमा गृह मन्त्रालयले तयारी अगाडि बढ़ाएको जनाएको हो। गृह मन्त्रालयले मनसून जन्य घटनाका कारण एक महिना यता 29 जनाको मृत्यु भएको र 2 जना बेपत्ता भएको पनि जनाएको छ। विपदका कारण 36 जना घाइते भएका र 588 जनाको सुरक्षित स्थानान्तरण गरिएको पनि गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले कास्की, प्युठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्याएको क्षति र तत्कालका लागि आवश्यक राहत तथा जोखिममा रहेका नागरिकको सुरक्षित स्थानमा पुर्याउन भइरहेका पहलबारे जानकारी लिनुभएको छ। उहाँले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन दिनुभयो। कास्कीको पोखरा महानगरपालिका 16 डिहीगो पाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुनिदा कोठा भाड़ामा बस्दै आएका माछापुस्रे गाउँपालिका 1 तातोपानीका 26 वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूको विषयमा गृहमन्त्री खाँडले प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभयो। अधिक वर्षाका कारण पहिरो खसेपछि नारायणगढ़ मुगलिन सड़क अवरूद्ध भएको छ। गैराती 9 बजे भरतपुर महानगरपालिका वड़ा नम्बर 29 को केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा दुवैतर्फ सड़क अवरूद्ध भएको हो। पहिरो खसेर बाटो अवरूद्ध भएपछि सड़क डिभिजन कार्यालयसँग समन्वय गरेर सड़क खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो। अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाण्डु जोड्ने छोटो मार्ग भैंसे भीमफेदी सड़क खण्डमा यातायात अवरूद्ध भएको छ। हिजो दिउँसो भीमफेदी गाउँपालिका 2 मा माथिबाट लेदो माटो सहितको पहिरो खसेपछि सो सड़क खण्डमा यातायात अवरूद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। पहिरोका कारण सड़क अवरूद्ध हुँदा काठमाण्डुबाट कुलेखानी भीमफेदी हुँदै हेटौँडातर्फ जाने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाण्डुतर्फ आउने सवारी साधन रोकियो को इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हेटौँडातर्फ जाने सवारी साधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारी साधन भैंसेमा रोकिएका छन्। सो सड़क खण्डमा खसेको पहिरो पन्छाउन शुरू गरिएको छ। जिल्लाको त्रिभुवन राजपथ र कान्ति लोकपथमा भने सबै सवारी साधन सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। निरन्तरको वर्षासँगै आएको बाढ़ी पहिरोले सड़क बगाएपछि हिमाली जिल्ला मनाङको एकमात्र सड़क अवरूद्ध भएको छ। बाढ़ी पहिरोले लमजुङको मर्स्याङदी गाउँपालिका 4, रामबजार स्थित खोप्टे भीर र मनाङको कोतोमा क्षति भएपछि बेसी शहर चामे सड़क अवरूद्ध भएको डुम्रे बेसी शहर चामे सड़क योजना कार्यालयका सब इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार मर्स्याङदीको रामबजार, खोप्टे भीर र कोतोमा पहिरोले सड़क बगाएपछि हिजो बिहानैदेखि सड़क अवरूद्ध भएको हो। सड़क खुलाउन काम भइरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो। लगातारको वर्षाका कारण पोखरा महानगरपालिका 13 कमल पोखरी क्षेत्रका घरहरू डुबानमा परेका छन्। दुई दिनदेखि लगातार परेको वर्षाका कारण करिब 100 घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो। बस्ती डुबानमा परेपछि क्षति न्यूनीकरणका लागि प्रयास भइरहे पनि पानी रोकिएपछि मात्रै केही सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। कमल पोखरी क्षेत्रमा वर्षेनी बाढ़ीको समस्या हुने गरेको बताउँदै उहाँले यसको दीर्घकालीन समाधानका लागि गुरू योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो। मुलुकभर केही दिन यता अधिक वर्षा भएको छ। अधिक वर्षाका कारण पहिरो जाँदा सड़कहरू अवरूद्ध भएका छन्। आज पनि देशका केही स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। आज बिहानैबाट प्रदेश नम्बर 1 बागमती गण्डकी लुम्बिनी र बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अधिक वर्षाको सम्भावना रहेका भूभागहरूमा भूक्षय पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ़न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। हिजो देशभर 895 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3,685 नमूनाको पीसीआर परीक्षण गर्दा 632 र 2,224 नमूनाको एन्टीजेन परीक्षण गर्दा 263 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित 264 जना निको भएका छन् भने संक्रमित 1 जनाको मृत्यु भएको छ। यस्तै हिजो 33,176 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि 7 प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ। मन्त्रालयले 7 प्रदेशमा 17 अस्पतालमा उपचारको व्यवस्था मिलाएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि 7 प्रदेशमा रहेका 17 संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यसको शुल्क उपचारका लागि प्रदेश 1 कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तोकिएको छ। मध्य प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल बीरगंजलाई तोकिएको छ। यसैगरी बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेललाई तोकिएको छ। गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगंजलाई तोकिएको छ। कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैला लाई कोविड 19 संक्रमितको निशुल्क उपचारका लागि तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय फेरि कोरोनाबाट संक्रमित हुनेको संख्या दिनौ बढ़िरहेको छ। संक्रमण बढ़ेसँगै सरकारले खोपलाई व्यापक बनाउनुपर्ने र नागरिक आफैले पनि सचेत भई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्यविदहरूले सुझाव दिएका छन्। यस सम्बन्धमा कल्पना दाहालको एक रिपोर्ट।
गत असार 1 25 कोरोना संक्रमण पुष्टि भएकोमा साउन 2 आउँदा बढ़ेर 456 पुग्यो। साउनको 15 कोरोनाबाट संक्रमित हुनेको संख्या 620 पुगेसँगै जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीले छिमेकी देशहरूमा कोरोना संक्रमण बढ़ेसँगै नेपालमा पनि बढ़ने गरेको बताउनुभयो।
नेपालको मात्रै संक्रमणको स्थितिले यसको निर्धारण गर्दैन। भारतमा धेरै बढ़्यो भने नेपालमा अहिलेको भन्दा चाहिँ धेरै गुणा बढ्छ। भारतमा नियन्त्रणतिर गयो भने चाहिँ हाम्रोमा पनि नियन्त्रणतर्फ जान्छ।
डाक्टर मरासिनीले अहिले कोरोना विरूद्धको खोप लगाएकालाई सामान्य लक्षण देखिएको र एकमात्र पनि खोप नलगाएकालाई कड़ा लक्षण देखिएको बताउनुभयो। डाक्टर मरासिनीले पछिल्लो समय संक्रमित भएर आईसीयूमा उपचार गराइरहेका धेरै जसोले एउटा पनि खोप नलगाएको जानकारी दिनुभयो। उहाँले सरकारले ल्याएको खोप खेर जान नदिन अझैसम्म एउटा पनि खोप नलगाएकाहरूलाई तीव्र दरमा खोप लगाउने अभियान चलाउनु पर्ने सुझाव दिनुहुन्छ।
सरकारको मुख्य कामै जनताको जीव ज्यान जोगाउने हो। अनावश्यक रूपमा खोप चाहिँ डेट एक्सपायर भएको पनि सुन्ने आज कतै लगाएकै छैन। डेट एक्सपायर हुनु यो राम्रो होइन। नेपालभित्रको खोप जतिको अत्यधिक रूपमा चाहिँ सदुपयोग हुनु पर्यो। त्यसलाई चाहिँ त्यो डेट एक्सपायर गराउने मान्छे यता चाहिँ खोप नपाउने काम चाहिँ हुनु राम्रो भएन। सरकारले चाहिँ मान्छे धेरै बिरामी हो भने अब कहाँ राख्ने, अब अस्पतालको शैयाहरू आइसियुहरू के कस्तो छ, अक्सिजनको स्थिति के छ, औषधिको स्थिति के छ, जनशक्तिको स्थिति के छ भनेर लेखाजोखा गरेर त्यही अनुसारको बन्दोबस्त चाहिँ मिलाउनु पर्यो।
कोरोना संक्रमण दर स्थिर हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य भए पनि अहिले दिनहुँ एक दुईजना संक्रमितको मृत्यु हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 11,967 पुगेको छ। सरकारले विलयमा नागरिकलाई कोरोना विरूद्धको सबै मात्र खोप लगाई सुरक्षित गर्नुपर्ने र नागरिक स्वयंले पनि जनस्वास्थ्य सम्बन्धी कर्तव्य पालना गरी जीवन बचाउनु अहिलेको यथार्थ हो। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
कोरोनाबाट संक्रमित हुनेहरूको संख्या दिनौ बढ़िरहेको सन्दर्भमा यो थियो हाम्रा संवाददाता कल्पना दाहालको रिपोर्ट। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिल वस्तुको राजधानी तिलोराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताउनु भएको छ। सोमबार तिलोराकोटको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले तिलोराकोटको सम्वर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो। भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र 2500 वर्ष अघिको गणराज्य तिलोराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठले बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनको समस्या सरकारका लागि चुनौती भएको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री रेग्मीले मानव बेचबिखन गम्भीर अपराध भएकाले सबैको साझा पहलमा मात्र यस प्रकारको समस्या समाधान गर्न सकिनेमा जोड़ दिनुभयो। सरकारले विभिन्न स्वरूपमा हुने गरेको मानव बेचबिखनमा संलग्नलाई कड़ा कार्यवाही गर्न र पीड़ितको संरक्षण गर्न मानव बेचबिखन नियमावली 2064 संशोधन गर्न लागेको मन्त्री रेग्मीले बैठकमा जानकारी गराउनुभयो। बैठकमा चेलीबेटी बेचबिखन विरूद्धको अभियान कर्मी चरिमाया तामाङले महिलाहरू भारतमा मात्रै नभई वैदेशिक रोजगारीका नाममा विश्वका विभिन्न देशमा पुर्याइने संख्या बढ़दै गएकाले सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरे बापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताउनु भएको छ। डाक्टर द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक चक्रव्यूहमा नेपालको जलस्रोत को लोकार्पण गर्नुहुँदै अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेको, जसका कारण आफू प्रधानमन्त्री पदबाट हट्नु परेको बताउनु भएको हो। उहाँले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली नदिन पनि सत्तारूढ़ दलहरूलाई सचेत गराउनुभयो। अध्यक्ष ओलीले महाकाली सन्धिमा कमजोरी हुनुका साथै तल्लो शारदा नहरलाई पानी नछुट्याउनु पनि कमजोरी भएको बताउनुभयो। अध्यक्ष ओलीले 2026 सालमा दक्षिणी छिमेकीको 17 सैन्य पोस्टहरू उत्तरी सिमानामा राख्ने, मातृका प्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौता हटाउने काम गरे बापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गर्नुभयो। ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेश गरे पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनसरोकारका विषयमा आफ्नो पार्टीले अगुवाई गर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो पार्टीले आयोजना गरेको सरकार विरोधी प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हित विरूद्ध जनता सड़कमा आउनुपर्ने बताउनुभयो। एमाले भ्रष्टाचार र महँगी विरूद्ध हिजो देशभर प्रदर्शन गरेको हो। मध्य प्रदेश सरकारले जनकपुरधाममा संचालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मध्य प्रदेश सरकारको मन्त्री परिषदको हिजो बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो। यस्तै बैठकले पर्साको वीरगंजमा उद्योग विभाग स्थापना गर्ने र सिराहाको लहान, धनुषाको जनकपुरधाम तथा पर्साको वीरगंजमा एक एकवटा गरी तीनवटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री शाहले बताउनुभयो। प्रदेश सरकारले आर्थिक वर्ष 2079-80 को नीति तथा कार्यक्रम मार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पर्यटन विकास कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदैछ। यसरी नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको हो। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराह पुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। आज काठमाण्डुको नाग पोखरी र तौडह, भक्तपुरको सिद्धि पोखरी लगायत देशका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजा आजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढ़ाउने गरिन्छ। महोत्तरीको मटिहानी नगरपालिका साथमा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आएको पौराणिक झुलोनोत्सव पर्व शुरू भएको छ। आउँदो पूर्णिमासम्म मनाइने सो झुलोनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा बाजा गाजाका साथ भगवान राम सीताको मूर्ति राखी भजन कीर्तन गर्दै झूला घरमा लगिन्छ भन्ने अबेर रातिसम्म झूला झुलाइन्छ। महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुर धाम स्थित राम मन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठ मन्दिरमा झूला पर्व धूमधामका साथ मनाउने परम्परा रहेको छ। काठमाण्डुको तारकेश्वर नगरपालिका दुई काव्यस्थलीमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेका छन्। काव्यस्थलीको पदम सालमा घर बनाएर बसेका गोर्खा भीमसेन थापा गाउँपालिका छका 41 वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती 39 वर्षीय सुनिता, 13 वर्षीय छोरी र 8 वर्षको छोरा मृत फेला परेका हुन्। नगरपालिका प्रमुख कृष्णहरि महर्जनले घरमूली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिनुभयो। चितवन र महोत्तरीको छुट्टा छुट्टै स्थानमा हिजो भएको दुर्घटनामा 37 घाइते भएका छन्। नारायणगढ़बाट धादिङ जाँदै गरेको बस नारायणगढ़ मुगलिन सड़क खण्डको भरतपुर महानगरपालिका 29 फोरलेमा माइक्रो बस दुर्घटना हुँदा मुक्तिनाथ ब्याङ्क धादिङमा कार्यरत 18 कर्मचारी घाइते भएका छन्। दुर्घटनामा एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै महोत्तरीको बर्दीवासमा बोलबम तीर्थालु बोकेको सवारी फरक फरक दुई स्थानमा दुर्घटना हुँदा 19 घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रकाश मानव अधिकार पुरस्कार 2078 राजुराम भूललाई प्रदान गरिएको छ। 28 प्रकाश स्मृति दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाण्डुमा आयोजना गरेको 28 प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहमा भूललाई उक्त पुरस्कार प्रदान गरिएको हो। दासताको एक स्वरूपमा कायम रहेको हलिया प्रथा, जातीय विभेद, मानव अधिकार, सामाजिक न्याय, भेदभाव, असमानता तथा समाजमा व्याप्त अनेक कुरीति विरूद्ध अभियान सञ्चालन गरेको भन्दै भूललाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कमाउँदै पढ्दै कार्यक्रम सुर्खेतमा प्रभावकारी बन्दै गएको छ। प्राविधिक विद्यालयमा अध्ययन गर्ने कक्षा 12 विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले सुर्खेतमा 317 विद्यार्थीलाई समेटेको छ। सुर्खेतबाट आकाश तारा बयकको यो रिपोर्ट।
पढ्दै कमाउँदै विद्यालय सहयोग कार्यक्रम सुर्खेतको जनज्योति माध्यमिक विद्यालय बराताल 5 बडीचौर, सूर्यप्रकाश मावि पञ्चपुरी 2 पलाइटे र नेपाल राष्ट्रिय मावि गुर्बाकोट 6 बडाखोलीमा सञ्चालनमा आएको छ। शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड़ी भविष्यमा उद्यमी व्यवसायी सिपयुक्त स्वावलम्बी नागरिक उत्पादन गर्ने लक्ष्यसहित सञ्चालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई आकर्षित गरेको सूर्यप्रकाश मावि पञ्चपुरीका छात्र दिल्लीराम पौडेल बताउनुहुन्छ।
हामीले अनि भोलि बिहान सानो लगानीले भोलि धेरै फाइदा हुन्छ र भोलि बिहान अझ हामीले ठुलो लगानी गर्न सक्छ।
हाल देशभर लागू भएको पढ्दै कमाउँदै कार्यक्रमको अवधारणाका रूपमा जनज्योति माविले आन्तरिक कोषबाट सञ्चालन गरेको अभ्यासलाई लिएको छ। सुर्खेतका तीनवटै विद्यालयबाट 317 विद्यार्थी लर्निङ बाई अर्लिङ विद्यालय सहयोग कार्यक्रममा सहभागी रहेको सूर्य प्रकाश माविकै छात्रा जयन्ती साईको भनाइ छ। पैसाको अभावमा प्राविधिक शिक्षा लिनबाट कोही वञ्चित हुन नपरोस् भनेर कार्यक्रमले पढाइसँगै आमदानी हुने वातावरण सिर्जना गरेको सूर्य प्रकाश माविका प्रधानाध्यापक गणेश कुमार ढकाल बताउनुहुन्छ।
हामीले प्राविधिक धार पढ्यो, अब चाहिँ हामीले आफ्नो पेट आफै पाल्न सक्छौ भन्ने खालको चाहिँ भावना विकसित भयो।
कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थी भर्ना भएसँगै पढ्ने विषय र व्यवसाय छनौट गर्ने गर्दछन्। विद्यालय अनुसार 5-10 जनासम्मको समूह बनाई व्यवसाय गर्नका लागि पढ्दै कमाउँदै विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विद्यालयहरूले प्रति समूहलाई 50,000 व्यवसाय सञ्चालनका लागि रकम उपलब्ध गराउने गरेका छन्। आकाश तारा बोयक रेडियो नेपाल सुर्खेत।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले आतंककारी समूह अल कायदाका प्रमुख नेता आयमन अल जवाहिरीको अमेरिकी सेनाको आक्रमणमा मृत्यु भएको पुष्टि गर्नुभएको छ। अमेरिकी गुप्तचर संस्था सीआईएले आइतबार अफगानिस्तानको राजधानी काबुलमा गरेको ड्रोन आक्रमणमा अलकायदाका नेता जवाहिरीको मृत्यु भएको राष्ट्रपति बाइडेनले उल्लेख गर्नुभयो। सन् 2011 ओसामा बिन लादेनको मृत्युपछि अल जवाहिरीले अलकायदाको नेतृत्व गरिरहेका थिए। जवाहिरीलाई अमेरिकामा सन् 2001 भएको आतंककारी हमलाका मुख्य योजनाकारका रूपमा लिइन्छ। 9/11 नाम दिएको त्यस घटनामा 2,996 जनाको मृत्यु भएको थियो। भारतको मध्यप्रदेश राज्यको जबलपुरस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ। जबलपुरस्थित निजी अस्पतालमा आगलागी हुँदा अन्य 13 जना गम्भीर घाइते भएका छन्। अमेरिकाको केन्टकी राज्यको पूर्वी भागमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 37 जनाको मृत्यु भएको छ। त्यहाँ अझै वर्षात नरोकिएकाले बाढ़ीले थप क्षति पुर्याइरहेको भन्दै केन्टकीका गवर्नरले अझै सयौं मानिस हराइरहेको जानकारी गराएका छन्। त्यहाँ 12,000 भन्दा बढ़ी घरमा विद्युत आपूर्ति बन्द भएको तथा बाढ़ीले सड़क र पुलहरू बगाएकाले बाढ़ी पीड़ितहरूलाई उद्धार गरी चर्च तथा सार्वजनिक भवनमा स्थानान्तरण गरिएको बताइएको छ।
सरकारले देशका 2 स्थानहरूमा जड़ीबुटी प्रशोधन केन्द्र निर्माणका लागि छलफल अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जड़ीबुटी प्रशोधन केन्द्र निर्माणका सम्बन्धमा छलफल भएको हो। छलफलमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उद्योगी व्यवसायहरूले जड़ीबुटी प्रशोधन केन्द्र निर्माण प्रक्रियालाई शीघ्र अघि बढ़ाउन आग्रह गर्नुभयो। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्न बजेट समेत विनियोजन गरेको छ। मन्त्रालयले पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने गरी छलफल अघि बढ़ाएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले स्वदेशमा नै रोजगारीको वातावरण बनाउनु पर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा श्रम मन्त्री कुँवरले स्वदेशमा नै श्रमिकलाई श्रम गर्ने वातावरण निर्माणका लागि जनचेतना जगाउनु आवश्यक भएको बताउनुभयो। नेपालमा भारतबाट आएर श्रमिकले काम गरिरहेको तर नेपालकै श्रमिक भने विदेशमा गएर काम गर्नु परेको उल्लेख गर्नुभयो। उहाँले दक्ष र सिप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउनु आवश्यक भएकोमा पनि जोड़ दिनुभयो। बैठकमा समितिका सभापति विमल श्रीवास्तवले संसदीय समितिले गरेको एक स्टील उद्योगको अनुगमनका क्रममा 1,200 श्रमिक कामदारहरू रहेका मध्ये 800 भारतीय श्रमिकले काम गरिरहेको बताउँदै नेपालमा रहेका श्रमिकलाई विदेशमा पठाउनु भन्दा स्वदेशकै उद्योग तथा कल कारखानाहरूमा काममा लगाउनु आवश्यक भएको बताउनुभयो। बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले स्वदेशमा नै श्रम बजारको व्यवस्थापन गर्न मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत 1,45,113 जनालाई स्वरोजगार बनाएको सचिव अर्यालले उल्लेख गर्नुभयो। चितवनमा विकास निर्माणका लागि विनियोजन भएको बजेटको 53% मात्रै खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदन अनुसार संघ र प्रदेशको पूँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको हो। आर्थिक वर्ष 2078-79 जिल्लामा क्षेत्रमा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि 13,39,62,00,000 बजेट विनियोजन भएकोमा 7,13,28,68,000 मात्र खर्च भएको कार्यालयले जनाएको छ। जिल्लाको विकास बजेट मध्ये 6,27,33,47,000 खर्च हुन नसकेर रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र नेउपानेले जानकारी दिनुभयो। प्रभु ब्याङ्क लिमिटेडले सेन्चुरी कमर्सियल ब्याङ्क लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। प्राप्ति गर्ने सम्बन्धमा आइतबार दुवै निकायहरू बीच सम्झौता सम्पन्न भएको छ। दुवै ब्याङ्कको संयुक्त मर्जर कमिटिको बैठक बसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सेन्चुरी कमर्सियल ब्याङ्कलाई प्राप्तिपछि संयुक्त भएको ब्याङ्कको पुँजी 22 अर्ब पुग्नेछ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
नेपाली राष्ट्रिय U20 फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारत विरूद्धको लजास्पद हारमा आफ्नो गल्ती रहेको बताउनु भएको छ। भुवनेश्वरमा जारी साफ U20 च्याम्पियनशीप अन्तर्गत आइतबार नेपालले भारतसँग 8-0 हार बेहोरेको थियो। हारपछि सामाजिक सञ्जाल फेसबुकबाट केसीले हारमा आफ्नो गल्ती रहेको जानकारी गराउँदै खेलाड़ी र एन्फालाई दोष नदिन समेत आग्रह गर्नुभयो। मुख्य प्रशिक्षक केसीले अबको खेलमा राम्रो गर्न नसके राजीनामा दिने जानकारी गराउनुभयो। अब नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ। फाइनल पुग्न नेपालले बंगलादेशलाई हराए मात्र पुग्दैन, भारतले मालदिवसँग हार वा अंक बाँड्नुपर्नेछ। एएफसी महिला एसियन कप 2026 आयोजना गर्नका लागि 4 राष्ट्रले दावी पेश गरेका छन्। एसियन फुटबल कन्फेडरेशन एएफसीले सोमबार महिला एसियन कप आयोजनाका लागि 4 राष्ट्रको दावी परेको जनाएको छ। महिला एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, जोर्डन, साउदी अरेबिया र उज्बेकिस्तानले दावी पेश गरेको एएफसीले जनाएको छ। एएफसीले बोलपत्रको प्रक्रिया पूरा गरेर आगामी 2023 आयोजक राष्ट्र घोषणा गरिने जनाएको छ। 2026 महिला एसिया कपमा 12 टोलीले सहभागिता जनाउनेछन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बद्दी रही केही स्थानमा मेघ गर्जन सहित मध्यम वर्षा हुने र प्रदेश नम्बर 1 मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 15 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। बाढ़ी पहिरो र डुबानका कारण एक महिनाको अवधिमा 29 जनाको मृत्यु हुनुका साथै 2 जना बेपत्ता भएको गृह मन्त्रालयद्वारा जानकारी। क्षति न्यूनीकरण र राहतका लागि देशभर संयन्त्र परिचालन। केही दिन यता देशभर अधिक वर्षा भइरहेकाले आवश्यक सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। नेपालमा हिजो थप 895 जनामा कोरोना भाइरस संक्रमण। संक्रमण बढ़दै गएपछि 7 प्रदेशका अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सरकारद्वारा जानकारी। र अफगानिस्तानको राजधानी काबुलमा गरिएको ड्रोन आक्रमणमा परि अल कायदाका प्रमुख नेता आयमन अल जवाहरीको मृत्यु। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।